नमस्ते। आजको फ्रिडम चौतारीको अर्को श्रृङ्खलामा यहाँलाई स्वागत छ। आजको विषय छ नेपाली सञ्चार माध्यममा प्रकाशित समाचारमा महिलाहरूको उपस्थितिको अध्ययन। नियमित हुने अभिव्यक्ति स्वतन्त्रताको अनुगमनमा नयाँ आयाम थप्दै फ्रिडम फोरमले विगत दुई वर्षदेखि नेपाली सञ्चार माध्यममा प्रकाशित समाचारमा महिलाहरूको उपस्थितिको अध्ययन गर्दै आएको छ। अध्ययनमा पत्रिकाको मुख्य पृष्ठमा प्रकाशित समाचारहरूका बाइलाइन र समाचार स्रोतमा महिलाको उपस्थिति एवं लैङ्गिक दृष्टिकोणले संवेदनशील समाचारमा महिलाको प्रस्तुति अनुगमनमा गरिएको छ। अनुगमनमा 9 राष्ट्रिय दैनिक, 6 अनलाइन समाचार पत्रिका र 21 प्रदेश स्तरका पत्रिकाहरू समेटेका छन्। अनुगमनमा सहभागी फ्रिडम फोरमकी नानु खड्का, शान्ति चौलागाई, त्यस्तै प्रदेश स्तरमा पत्रिकाको अनुगमन फ्रिडम फोरमका सातै प्रदेशका प्रतिनिधिहरू क्रमशः विक्रम निरौला, राजन सिंह, राममणि दाहाल, राजन पोखरेल, सुदीप गौतम, लक्ष्मी भण्डारी र डीआर पन्तले गर्नुभएको थियो। त्यसै गरी फ्रिडम फोरमकै दीपा अधिकारीले अनुगमन प्रतिवेदनको आधारमा सम्बन्धित सञ्चार माध्यमका सम्पादक तथा सहसम्पादकसँग छलफल गर्दै आउनुभएको छ। यो आजको फ्रिडम चौतारीको पडकास्टको लागि सहजीकरण गर्नुभएको छ अस्मिता पोखरेलले।
नमस्कार, फ्रिडम चौतारीको नयाँ एपिसोडमा तपाईँहरूलाई स्वागत छ। यहाँ हामीहरूसँग आज फ्रिडम फोरमको प्रदेशका साथीहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ नि विगत 3 वर्षदेखि हामीहरूले मिडिया मोनिटरिङ गरिरहेको छौँ र विगत 1 वर्षदेखि चाहिँ हामीहरूले प्रदेश स्तरकै समाचार पत्रहरूबाट चाहिँ नि फिमेल बाइलाइन र सोर्सको बारेमा उहाँहरूले रिसर्च गर्दै हुनुहुन्छ र आज हामीहरू यहाँ उहाँहरूको एक्सपिरियन्स कस्तो रह्यो यो विगत 1 वर्षको भनेर हामीहरू बुझ्दै जाँदैछौँ र छलफलमा हामीहरू सबैजना साथीहरूलाई स्वागत गर्दछु। पहिले चाहिँ नि प्रदेश नम्बर 2 हाम्रो साथी राजन सर हुनुहुन्छ, उहाँबाट नै
एक वर्षको अनुभव त चाहिँ राम्रै रह्यो होइन। हामीले सकेसम्म जति सक्यो त्यति न्युज पनि लियौँ होइन, त्यसलाई मोनिटरिङ पनि गर्यो हामीले फिमेल बाइलाइन र सोर्सेसहरूको पनि गर्यो, तर फिमेलको अलिकता कम देखियो किनभने उतातिर अब पत्रकारितामा लागेका फिमेलहरूको संख्या नै कम छन्। जो लागेका छन् तिनीहरू पनि बाहिर रिपोर्टिङतिर अलिक कम जान्छन्, त्यस कारणले पनि उहाँहरूको बाइलाइन समाचार उता कम हेर्यो। अब यता सोर्सतर्फ पनि फिमेलहरूले कमै बोलेको पाइयो किनभने फिमेलहरूलाई त्यस्तो अब जुन हिसाबले एक्सपर्ट बनाउनु पर्ने त्यो हिसाबले नबनाएर नाममा मात्रै सीमित गरेको कारणले गर्दाखेरि चाहिँ फिमेल सोर्सहरू चाहिँ कम हेरियो। त्यो अवस्था प्रदेश नम्बर 2 हेरियो। हुन मिडिया क्षेत्रमा डाटाहरू हेर्दाखेरि नेपाल पत्रकार महासङ्घको सदस्य महिलाको सङ्ख्या अलिक बढी हेरिन्छ, मिडिया हाउसले पनि मेरो मिडियामा महिला पत्रकार काम गर्दैछ भनेर जनाउँछन्, तर त्यस्तो महिला कस्ता हुन्छन् भने ती मिडिया हाउसका प्रकाशकहरू या जसको त्यो मिडिया हाउस हुन्छ त्यसको आफन्तहरू हुन्छन्, त्यसले नामको लागि ती महिलालाई चाहिँ पत्रकारको रूपमा प्रयोग गरेका हुन्छन्, त्यस कारणले समाचार उसको बाइलाइनमा आउन पाउँदैनन्। किनभने अब जस्तै प्रदेश नम्बर 2 कुरा गर्नु भने अब जनकपुर टुटेले चाहिँ अब 5 महिलाले काम गर्दैछ भने हेराउँदैछन्, तर मोनिटरिङ गर्ने क्रममा चाहिँ फिमेलको बाइलाइन समाचार हेरिएन। यसबाट के प्रश्न हुन्छ भने उनीहरूले समाचार लेख्दो रहेका छैनन्, यदि लेखेको भए त पक्कै उसको नामले हुन्थ्यो होला। फिमेल त फिमेल, मेलको बाइलाइन पनि कमै हेरिन्छ, खास गरी दिन चाहँदैन किनभने जो मिडिया हाउसमा लगानी गरेर आउँछन् त्यसले आफ्नो सेक्युरिटी पनि खोज्छन्, भोलिको दिनमा मलाई कुनै किसिमको समस्या नआओस्, त्यस कारणले पनि उहाँहरूले चाहिँ बाइलाइन दिन चाहँदैनन् किनभने नियुक्ति पत्र दिए आउँदैनन्। भोलिको दिनमा मिडिया हाउस र पत्रकारको कुरा आयो भने, पारिश्रमिक निर्धारणको कुरा आयो भने या पारिश्रमिक पाउने कुरा भयो भने त त्यसले त्यही न्युजलाई बनाएर उजुरी हाल्ला प्रेस काउन्सिलमा या नेपाल पत्रकार महासङ्घमा चाहिँ मेरो पारिश्रमिक उपलब्ध गराइदिनु भनेर निवेदन दिएला भनेर, त्यस कारणले पनि बाइलाइन अलिक कमै राखेको परेको त पाइयो भन्ने पत्रकार साथीहरूको कुरामा यी कुराहरू चाहिँ पत्ता लाग्यो। पत्रकारितामा खास गरी प्रदेश नम्बर 2 चाहिँ असुरक्षाको कारण पनि महिलाहरू आउन मानेनन्। अब जनकपुर या सहर भागमा मात्र केन्द्रित नभएर ग्रामीण क्षेत्रतिर अलिक बढी रिपोर्टिङमा जानुपर्ने भएकोले महिलाहरू असुरक्षा, किनभने प्रदेश नम्बर 2 कुनै बेला हामीले तथ्याङ्कै हेर्दाखेरि 65-66 चाहिँ महिलाहरूको संख्या बढी हेरिन्थ्यो, तर महिला पत्रकार उमा सिंहमाथि आक्रमण भएपछि सञ्चार उद्यमी अरुण सिंह हामी मारिएपछि महिलाहरूको त्यसप्रतिको विकृष्ण भयो। त्यो महिलाहरू पत्रकारिता गर्ने पनि जो जनकपुरमा गर्दै थिइन् थुप्रै अहिले आएर त्यो राजधानीमा सिफ्ट भइसकेको थियो, राजधानीमा पत्रकारिता तर जनकपुरतिर त्यो यो मिडिया लाइनमा महिलाहरू बढी आउन पनि चाहँदैनन्, त्यस कारणले पनि उहाँहरूको बाइलाइन अलिक कम हेरिन्छन्। मिडिया भनेको मिडिया हाउस त छँदैछ तर त्यसमा बाइलाइन छैनन् किनभने उहाँहरूको इन्ट्रेस्ट भएन मिडिया मिडिया सेक्टरभन्दा अरू सेक्टर बढी खोज्छन्, त्यस कारणले पनि होला त्यो मिडिया सेक्टरमा उहाँहरूको बाइलाइन समाचार नआएको कारण।
कारण यी कारणहरू हुन सक्छन्।
अब हजुरले चाहिँ पत्रकार र पत्रकारिता गर्नेहरूको समस्या भन्नुभयो होइन, अब हामीहरूले चाहिँ त्यहाँनिर जुन सम्पादकहरू हुनुहुन्छ जसको चाहिँ तपाईँले न्युज पेपरहरू हेरिरहनु भएको छ, उहाँहरूको चाहिँ कस्तो धारणा रहेको छ यो स्टडीको लागि?
उहाँहरूको स्टडीको लागि धारणा भनेको त ठिकै ठाक धारणा छन्, अब कतिलाई त ठिकै छ, अब उहाँले मेरो त्यसलाई मोनिटरिङ गर्दै हुनुहुन्छ, उहाँले पत्रिका लिएर गर्दै राख्नु, खासै इन्ट्रेस्ट बढी हेरिएन। तर पछि गएर हामीले डाटा अपडेट गर्दै जाँदाखेरि या उहाँ सम्पादकहरूसँग नै एकचोटि छलफल गरेपछि यसरी हामीले तपाईँको जसरी अहिले हामी इन्फर्मल जानकारी गराएको छौँ उहाँहरूलाई, हामीले तपाईँको चाहिँ यस्तो मिडियाले चाहिँ हामीले मोनिटरिङ गर्दैछौँ, तर उहाँ यस्तो एकचोटि चाहिँ अभिमुखीकरण राखेर फर्मली जानकारी गराएपछि तपाईँहरूको यस्तो यस्तो आयो, यो यो डाटा हेराउँदैछ, एक सालको डाटा हेराउँदै गयो भने उहाँहरू पनि उत्सुकता जाग्छन्। तपाईँको मिडियामा अलिकति फिमेल सोर्स कम हेरियो, फिमेल बाइलाइनली कम हेरियो भनेर उहाँसँग प्रत्यक्ष भेटेर जानकारी गर्दा अलिकति प्रभावकारी बढी हुने भयो। एउटा त हामी त्यही स्थानीय स्तरमा छौँ, हामीले भनेको त्यति प्रभावकारी पनि हुन सकेको छैन नि, यहीको मान्छे हो यसले काम गर्दैछ त्यसैले भन्दैछ, तर फ्रिडमै फोरमले अर्गनाइज गरेर एकपल्ट उहाँहरूसँगै अन्तर्क्रिया जस्तो गरियो भने यो पक्कै पनि प्रभावकारी हुनेछन्। तपाईँको यस्तो हेऱ्यो, देशभरिको रिपोर्ट यस्तो छ, तपाईँको मिडियाको रिपोर्ट यस्तो छ भन्ने हेराएपछि उहाँहरूलाई पनि उत्सुकता लाग्छन्, वास्तवमा महिलालाई पनि दिनुपर्छ, महिला सोर्सको युज, किन सोर्स छैन त्यस्तो कुरा छैन, महिला सोर्स थुप्रै छन् कि, उहाँहरूले प्रयोग नगरेको मात्रै हो। जस्तै अब एकैजना काम गर्छन् महिला, उहाँले पनि समाचार लेखेकै हो, उहाँको बाइलाइन उहाँले दिने प्रयास गर्नुहुन्छ, हामीले उहाँले झकझकाएको छ एकदम दिने प्रयास त पक्कै पनि गर्नुहुनेछ, त्यहाँ मिलै छ भने उहाँको बाइलाइन चाहिँ दिने उहाँले प्रयत्न गर्नुहुनेछ, त्यसको लागि एकपल्ट हामीले उहाँहरूको अन्तर्क्रिया गरे पनि राम्रो हुनेछ।
धन्यवाद राजन सिंह सर हजुरलाई। र अब हामी क्लास नम्बर 25 को सर सुदीप गौतमजीसँग कुरा गर्न गइरहेका छौँ, र राजनजीले भने अनुसार त्यहाँ चाहिँ उमा सिंह र अरुण सिंह आनियाको हत्यापछि चाहिँ नि पत्रकारिता गर्न त्यहाँबाट अलिकति समस्या भयो जस्तो भनेर उहाँले कुरा गर्नुभयो। पाँच नम्बर प्रदेशमा चाहिँ के कसो रहेको छ सर हजुरको अनुभव?
धन्यवाद। पाँच नम्बर प्रदेशमा पनि समग्र रूपमा हेर्दाखेरि महिलाको बाइलाइन न्युजमा पनि महिलाको संख्या कम नै छ, र महिलालाई चाहिँ स्रोतको रूपमा प्रयोग गर्ने प्रवृत्तिमा पनि चाहिँ कम देखिएको छ तथ्याङ्कले हेर्दाखेरि। अब त्यहाँ सुरक्षाको दृष्टिकोणले भन्दा त्यस्तो समस्या छ जस्तो लाग्दैन, तर संख्या किन बढाउन सकिएको छैन भनेर अध्ययन गर्दाखेरि के हुनसक्छ भने, हामीले हेर्दा महिला पत्रकार पनि संख्यात्मक रूपमा हुनुहुन्छ, महासङ्घको तथ्याङ्कले पनि त्यो देखाउँछ, तर न्युजमा महिलाको नामबाट चाहिँ समाचार आउँदैन। अब यसलाई विचार गर्दाखेरि के छ भने, डेस्कमा चाहिँ पुरुषहरू बस्ने र महिलाहरूको चाहिँ समाचारलाई उनीहरूले चाहिँ आफ्नो अनुकूल रिराइट गरेर चाहिँ छाप्ने भन्ने चाहिँ केही गुनासो त्यहाँको चाहिँ महिला पत्रकारहरूले गर्नुहुन्छ, अनि आफ्नो नामबाट छाप्नुहुन्छ, अथवा चाहिँ डेस्कमा चाहिँ आफ्नो पहुँच नभएको हुनाले हामीले लेखेको न्युजमा पनि हाम्रो बाइलाइन नदिएर चाहिँ संवाददाता भनेर चाहिँ अनन गरेर राखिदिने ढङ्गले चाहिँ काम गर्नुहुन्छ भन्ने एउटा चाहिँ गुनासो देखिन्छ। अर्कोतर्फ महिलाको स्रोत बढाउने सन्दर्भमा त्यो महिला संवेदनशीलता अझै पनि डेस्कले बुझ्या छैन जस्तो मलाई लाग्छ। कतिपय अवस्थामा के देखिन्छ भने, महिलाको स्रोतको रूपमा महिलालाई लिनुपर्ने कुरामा पनि उहाँहरूले चाहिँ पुरुषको चाहिँ स्रोतमा पुरुषलाई कोट गरेर चाहिँ समाचार बनाइरहनु भएको हुन्छ। महिलालाई हेर्ने दृष्टिकोणले पनि त्यहाँनिर चाहिँ काम गरेको छ जस्तो लाग्छ। हाम्रो चाहिँ प्रदेशमा हेर्दाखेरि महिलाहरू बोल्न सक्दैनन् अथवा महिलाले दिन सक्दैनन् भन्ने पनि एउटा होला। फेरि अर्को, हरेक शक्तिका चाहिँ तहमा त पुरुष छन्, पुरुषको चाहिँ कोड लिइदिने हो भने पुरुषसँग चाहिँ नजिक हुन सकिन्छ भन्ने कुराले पनि चाहिँ काम गरेको हो कि सरसर्ती महिलालाई चाहिँ हेर्ने चाहिँ दृष्टिकोणलाई चाहिँ परिवर्तनको लागि छलफल गर्नुपर्छ भन्ने मलाई लाग्छ।
धन्यवाद सुदीप गौतम सर। र अब चाहिँ हामीहरू प्रदेश नम्बर 4 आउनुभएको हाम्रो राजन पोखरेल सर, उहाँबाट चाहिँ के बुझ्न चाहन्छौँ भन्दाखेरि, प्रदेश 4 चाहिँ महिलाको उपस्थिति मिडियामा चाहिँ कस्तो छ, र सुदीप सरले भन्नुभएको जस्तो त्यहाँका महिला पत्रकारहरूले कतिको बाइलाइनहरूमा आइरहनु भएको छ, र त्यसलाई हामीहरूले चाहिँ कतिसम्म परिवर्तन गर्न सक्छौँ, र समस्याहरू समाधानको लागि फ्रिडम फोरमले चाहिँ के गर्दाखेरि चाहिँ ठिक हुन्छ जस्तो लाग्छ हजुरलाई त्यो बारेमा?
धन्यवाद छ अस्मिताजी। अन्य प्रदेशको जस्तै 4 प्रदेश अर्थात् गण्डकी प्रदेशमा पनि अरू साथीहरूले भने जस्तै छ, किनकि प्रदेश तहमा महिला पत्रकार साथीहरू त हुनुहुन्छ, तर पनि उहाँहरूको कमै मात्रामा क्रियाशीलता छ। क्रियाशील नभइसकेपछि पत्र पत्रिकामा उहाँहरू कमै आबद्ध हुनुहुन्छ। भएका साथीहरू पनि अनलाइन त्यसै गरी स्थानीय रेडियोहरूमा उहाँहरू लाग्नु भएको छ। यसरी फिल्डमा पनि जानुपर्ने, विभिन्न स्थानमा जानुपर्ने, विभिन्न बाधा व्यवधान हुने, पुरुष साथीहरूको तुलनामा महिलालाई घरायसी काम पनि सँगसँगै जोडिनुपर्ने, विविध कारणले गर्दाखेरि उहाँहरू चाहिँ फिल्डमा त्यति ननिस्केको अवस्था छ। त्यो कारणले पनि महिला साथीहरूको चाहिँ कम मात्रामा बाइलाइनसहितको समाचार आउने गरेको छ। आइहाल्यो भने पनि उहाँहरू चाहिँ राष्ट्रिय तहमा पनि आबद्ध हुने केही पत्रकार साथीहरू, महिला साथीहरू अनि उहाँहरूको चाहिँ राष्ट्रिय लेभलमा चाहिँ नाम उल्लेख गर्ने, स्थानीय तहमा चाहिँ नराख्ने एक किसिमको प्रवृत्ति पनि भएको कारणले गर्दाखेरि त्यो अत्यन्तै न्यून देखिएको छ। अघि सोर्सको कुरा आयो, स्रोतको कुरा, स्थानीय तहको निर्वाचन भइसकेको पनि 2 वर्ष भएर अहिले यो सङ्घीयता कार्यान्वयन भइसकेको अवस्थामा प्राय स्थानीय तहमा उपप्रमुख या उपाध्यक्ष महिला रहनु भएको छ धेरै जसो स्थानहरूमा। तर हामीले के सोचेका थियौँ भने यो 1 वर्षको मोनिटरिङ गर्दाखेरि अब उहाँहरूको चाहिँ बाइलाइन, उहाँहरूको सोर्स चाहिँ बढी आउँछ भन्ने अपेक्षा थियो। तर जुन अपेक्षा थियो त्यो अनुसार आएको हामीले पाएनौँ। अझै पनि एक त महिला साथीहरू, महिला पत्रकारहरू बढी भएको भए पक्कै पनि उहाँले महिला जनप्रतिनिधिलाई सम्पर्क गर्नुहुन्थ्यो होला, सहज हुन्थ्यो होला, होइन? किनकि जुनसुकै समयमा पनि सम्पर्क गर्नुपर्ने हुन्छ समाचारको लागि, चाहे राति नै किन्न होस्, होइन, कुनै सोर्स लेख्नु पऱ्यो भने त्यो पनि एक किसिमको अप्ठ्यारो हुने हो कि पुरुषले गर्दाखेरि, महिला नै भएको भए अझ सहज हुन्थ्यो। अर्कोतर्फ प्रमुखलाई नै गर्नुपर्छ भन्ने एक किसिमको बानी बसिसक्यो, उपप्रमुखलाई, उपाध्यक्ष या अरू महिला जन निर्वाचित साथीहरूलाई चाहिँ त्यति सम्पर्क गरिएको पाइएको छैन। त्यो कारणले पनि महिलाका सोर्स चाहिँ त्यति हामीले सोचे जतिको चाहिँ आउन नसकेको मलाई लागेको छ यो समयमा।
तपाईँले जति पनि यो समस्याहरू भन्नुभयो होइन, तपाईँले त्यहाँनिर जुन पत्रिकाहरू मोनिटरिङ गरिरहनु भएको छ उहाँ सम्पादकहरूलाई भेटेर यो बारेमा छलफल केही गर्नुभएको थियो?
एकदमै राम्रो प्रश्न गर्नुभयो। अवश्य पनि सम्बन्धित पत्रिकाका सम्पादकज्यूहरूसँग भेटघाट त भइ नै रहन्छ। एक त महिला संवाददाता राख्नको निम्ति सिपालु भनौँ न दक्ष महिला पत्रकारहरू पाउन पनि गाह्रो हुनु यो प्रमुख समस्या छँदैछ। अनि फिल्डमा गएर खटिन पनि विभिन्न व्यवधानहरू कारणले गर्दाखेरि उहाँहरू चाहिँ नायक कारणले गर्दाखेरि राख्न नसकिएको उहाँले बताउनुहुन्छ भने, अर्कोतर्फ हामीले गरेको यो प्रयासहरूको बारेमा पनि उहाँहरू चाहिँ बिस्तारै अब क्रमशः बुझ्दै जानुहुन्छ। जसरी यो सेन्ट्रल लेभलमा यहाँका सम्पादक ज्यूहरूलाई चाहिँ बुझाउन गाह्रो भयो, अब पक्कै पनि अब 1-1.5 वर्षसम्म चाहिँ केही न केही उहाँहरू पनि जागरुक हुनुहुन्छ जस्तो लाग्छ। अब हामी पनि महिला पत्रकारहरूलाई चाहिँ थप्नुपर्छ, उहाँहरूको समाचार आइसकेपछि सोर्स बढी भइसके पछि एक किसिमको लैङ्गिक समानता हुन चाहिँ ठुलो सहयोग पुर्याउँछ भन्ने किसिमको जागरण चाहिँ पक्कै पनि उहाँहरूमा आउँछ जस्तो मलाई लाग्छ।
हजुर, धन्यवाद राजन पोखरेलजी। र अब हामी यहाँको अध्यक्ष नम्बर 6 कर्णाली प्रदेशबाट हाम्रो प्रतिनिधि हुनुहुन्छ र उहाँ आफै स्वयं महिला पत्रकार लक्ष्मी भण्डारीजी। र हजुरको प्रदेशमा चाहिँ जुन 1 वर्षदेखि तपाईँले मोनिटरिङ गरिरहनु भएको छ र के कस्तो रह्यो, त्यहाँ महिला उपस्थिति कस्तो छ प्रदेश नम्बर 6 र के कस्तो समस्याहरू छ?
1 वर्षको अवधिमा यो मन्टरिङको कारणमा चाहिँ अन्य प्रदेशमा देखिए जस्तै यहाँ पनि महिला बाहिर कम होइन र त्यसै गरी महिला स्रोतको पनि कमै प्रयोग गर्ने गरेको देखियो होइन। अनि जस्तै यसको चाहिँ अनि 2 कारण म देखिरहेको छु। एउटा त यो हुनु भनेकै महिला पत्रकारको सङ्ख्या चाहिँ कमी हुनु हो र त्यसमा पनि हाम्रो समाजमा के छ भनेपछि महिला पत्रकारहरूप्रति हेर्ने दृष्टिकोण एकदमै नेगेटिभ खालको छ होइन, जसले गर्दा चाहिँ फिल्डमा महिलाहरू आएर राम्रोसँग काम गर्न सकिरहेका छैनन् र उनीहरूलाई उनीहरूमाथिको सुरक्षा पाएन भन्दा पनि हुन्छ होइन। र त्यसै गरी मिडियामा जस्तो पुरुषहरूले चाहिँ बाहिर पत्रकार पुरुषहरू नै ल यस्तो छ उस्तो छ भनेर बाहिर चाहिँ विभिन्न खालको कुराहरू गर्नुहुन्छ तर उहाँहरू महिलाप्रति संवेदनशील पनि नभएको पनि देखिरहेको छु मैले होइन, कतिपय ठाउँमा, सबै त म भन्दैन होइन। र त्यसै गरी यो महिला स्रोतको चाहिँ एकदमै कमै प्रयोग गर्नुको कारणमा चाहिँ मैले देखिरहेको सबैभन्दा मुख्य कुरा चाहिँ एउटा त महिला पत्रकार नै हुनुहुन्न होइन एउटा कारण, र दोस्रो चाहिँ महिलाहरूलाई चाहिँ उनीहरूले विश्वास गर्दैनन्, सूचना यिनीहरूसँग छैन, कम छ, यिनीहरूले दिँदैनन् भन्ने खालको हुन्छ। यद्यपि यो कर्णाली प्रदेशको चाहिँ सरकारको प्रवक्ता महिला नै हुनुहुन्छ उहाँ होइन, मन्त्री उहाँ बिमला केसीजी हुनुहुन्छ, र पनि उहाँसँग धेरै पुरुषहरू सोध्न चाहँदैनन् र अन्तिम विकल्पको रूपमा चाहिँ प्रयोग गर्छन्। सकेसम्म अरू मन्त्रीहरूलाई नै सोध्छन्, मुख्यमन्त्रीलाई सोध्छन् होइन, र कसैबाट सूचना आएन र अलिक गाह्रो भयो भने अन्तिम विकल्पको रूपमा मात्रै उहाँलाई सोध्छन् होइन, त्यस्तो चाहिँ अहिलेको अवस्था छ।
धन्यवाद लक्ष्मीजी। र तपाईँ आफै महिला पत्रकार हुनुभएको कारणले गर्दा तपाईँलाई त्यस्तो केही इन्सिडेन्ट अथवा स्टोरी केही छ सम्झिन लागेको जहाँ चाहिँ तपाईँ महिला पत्रकार भएको भएर सूचना पाउनमा अथवा समाचारको सोर्ससम्म पुग्नलाई गाह्रो भएको, तपाईँको जेन्डरको हिसाबले गर्दाखेरि तपाईँले केही प्रब्लम आएको त्यस्तो एउटा कुनै इन्सिडेन्ट छ भने सेयर गरिदिनु?
सूचना सङ्कलनको क्रममा त्यस्तो खासै कुनै समाचार त आएको छैन होइन, जुन चाहिँ म महिला भएकै कारणले गर्दाखेरि त्यस्तो समस्या त मैले भोग्नु परेको छैन होइन, तर त्यहाँको महिलाहरूको पनि गुनासो अहिले के आउनु थालेको छ भनेपछि हामीलाई चाहिँ सूचनामा हाम्रो हामीले कति महत्त्वपूर्ण कुराहरू बोल्छौँ, संसदमा बोल्छौँ होइन, अन्य ठाउँमा बोल्छौँ, जति पुरुषलाई लिनुहुन्छ हामीलाई चाहिँ त्यो मिडियामा राखिँदैन, हामीलाई किन महिला नै भनेर हामीलाई किन पछाडि पारिन्छ होइन, त्यसो चाहिँ प्रमुखताका साथ हामीलाई पनि राख्दै हुन्थ्यो किन राखिँदैन भनेर चाहिँ त्यो खालको कुराहरू चाहिँ आउनु आइसकेको छ जस लगभग.
सबै साथीहरूलाई म धन्यवाद भन्न चाहन्छु हाम्रो प्रदेश स्तरबाट आइदिनु भयो र आफ्नो यहाँनिर सेयर गरिदिनु भयो कुराहरू. र अब चाहिँ म एकजना यस्तो व्यक्तित्वसँग कुरा गर्न चाहन्छु, उहाँ चाहिँ नि केन्द्रीय तहमा बसेर नै 3 वर्षदेखि फ्रिडम फोरमबाट यहाँ केन्द्रको पत्र पत्रिकाहरू यही सम्बन्धी मोनिटरिङ सम्बन्धी पत्र पत्रिकाहरू अध्ययन गर्ने, रिपोर्ट निकाल्ने, डाटा केलाउने र सबै समाचार एजेन्सीहरू तथा समाचार कक्षहरूसम्म पत्रकारहरूसँग अन्तर्क्रिया गरेर के हो कस्तो हो किन विषय यस्तो भइराखेको छ भनेर उहाँले अनुगमन गरेर निष्कर्ष निकालिरहनु भएको छ 3 वर्षदेखि. र उहाँको सानो अनुभव म यहाँ लिन चाहन्छु. नानी मैना खड्काजी,
धन्यवाद. यो मोनिटरिङ चाहिँ हामीले 2016 सुरु गऱ्यौँ र अहिले 2018 अन्तिमसम्म आइपुग्दाखेरि त्यो सुरुवात गरे भन्दा केही हदसम्म हामीले चाहिँ मिडिया हाउसका सम्पादकहरूलाई भनौँ अथवा आफै पनि हाम्रो रिपोर्टद्वारा हामीले 3-3 महिनामा प्रकाशित गर्ने हाम्रो रिपोर्टद्वारा केही हदसम्म चाहिँ उहाँहरूलाई जागरुक गराउन सफल भएका छौँ भन्ने जस्तो मलाई लागेको छ अहिले आएर. र यो चाहिँ हामीले हाम्रो यहाँ राष्ट्रिय स्तरका 9 पत्रिका र 6 अनलाइनहरूको अनुगमन गर्दै आएका छौँ अहिले. र हालै यही 2018 आएर चाहिँ हामीले ओपेडका एडिटोरियल आर्टिकलहरूलाई पनि मोनिटरिङ गर्दैछौँ. र हाम्रो डाटा नै अब मैले भन्नुपर्दा किनकि मैले डाटामै काम गरिरहेको हुनाले डाटा नै भन्नुपर्दाखेरि चाहिँ अहिलेसम्म पनि बाइलाइनमा महिलाको बाइलाइन चाहिँ मैले 10-11% माथि बढेको मैले अहिलेसम्म देख्न त पाएको छैन. तर पनि जस 4 सालभन्दा यसपालि 1%ले मात्र भए पनि बढ्नु भनेको मेरो लागि चाहिँ त्यो राम्रै रिजल्ट हो भन्ने मैले मानेको छु. र अहिले अब 2018 हामीले आर्टिकलहरू ओपेडको आर्टिकलहरूको मोनिटरिङ गर्दाखेरि चाहिँ महिलाको सहभागिता राम्रै देखिएको छ. 22% महिला सहभागिता देखिएको छ आर्टिकलमा भने न्युजको बाइलाइनमा चाहिँ अझै पनि 9-10% मात्रै छ. त्यसै गरी महिला स्रोतहरू चाहिँ 11% मात्र कोट हुनुभएको छ यो हाम्रो प्रिन्ट मिडियामा भने अनलाइन मिडियामा चाहिँ तुलनात्मक रूपमा बढी नै देखिनुहुन्छ महिलाहरू बाइलाइन भनौँ या त सोर्स स्रोतको रूपमा पनि. र हामीले चाहिँ यो रिपोर्ट 3-3 महिनामा निकालेर हामीले अब आफैले रिपोर्ट निकालेर मात्र पनि भएन भनेर मिडिया हाउसलाई पनि मिडिया हाउसका अब त्यहाँको हाम्रो सम्पादकहरूलाई पनि गएर हाम्रो रिपोर्ट हामीले यस्तो अध्ययन गरेका छौँ हाम्रो रिपोर्ट यस्तो आएको छ तपाईँहरूको के छ विचार भनेर उहाँहरूको पनि प्रतिक्रिया बुझ्ने गरेको छौँ. र हामीले चाहिँ एउटा मिटिङ हाम्रो महिला पत्रकारहरूसँग अथवा पुरुष पत्रकारहरूसँग अथवा सम्पादकसँग मात्रै पनि हामीले मिटिङ गर्दै आएको छौँ. र यस्तो मिटिङहरूबाट पनि हामीले चाहिँ आफ्नो अध्ययनको बारेमा उहाँहरूलाई जानकारी गराउनुको साथसाथै उहाँहरूको प्रतिक्रिया पनि बदल्ने गरेको छौँ जसबाट पनि उहाँहरूले अब त्यसलाई एक्सेप्ट त गर्नुहुन्छ. हो महिला पत्रकार थोरै नै हुनुहुन्छ तर उहाँहरूलाई अझ इम्पावर गर्न जरुरी छ. महिला पत्रकारहरूको इम्पावरमेन्ट उहाँहरूलाई इन्करेज गर्न र उहाँहरूको क्यापेसिटी बढाउनलाई चाहिँ ट्रेनिङहरूको पनि जरुरत छ भन्ने जस्तो प्रतिक्रिया पनि आइरहेको छ त्यहाँबाट. र कतिपय मिडिया हाउसेसहरूले चाहिँ अहिले हाम्रो यो अनुगमनको लगभग 3rd वर्षमा आइपुग्दाखेरि यस्तो स्टडीहरू चाहिँ हुनुपर्छ, यस्तो खालको अध्ययनले चाहिँ हाम्रो सम्पादक तहमा आएर पनि हामीलाई पनि जागरुक गराउँछ र हामीलाई नै पनि आफ्नो कन्टेन्टहरूमा आफ्नो पत्र पत्रिकामा आउने समाचारहरूमा कति चाहिँ महिला आएछन् त भनेर एकचोटि त फर्केर हेर्न बाध्य गराउँछ भन्ने प्रतिक्रिया दिनुभएकोमा चाहिँ म एकदमै खुसी छु. अहिले आएर पनि उहाँहरूलाई हामीले कमसेकम यतिसम्म सचेत गराउन सफल भयौँ भन्ने मलाई लागेको छ. र अब यो मोनिटरिङ चाहिँ भविष्यमा पनि हामी गर्दै नै जानेछौँ, अब हेर्दै जाउँ के कस्तो आउँछ र भविष्यमा यो महिलाको प्रतिशत चाहिँ अझ बढेको देख्न पाइएला भन्ने मैले आशा लिएकी छु.
तपाईँले धेरै धेरै धन्यवाद सुनानु नयाँ भएकाजी. र यसै सन्दर्भमा चाहिँ फ्रिडम फोरमबाट प्रकाशित भएको रिपोर्ट तथा सामग्रीहरू 3 वर्षदेखिकै डाटाहरू हरेक मिडिया हाउसमा गएर 15 मिडिया कार्यालयमा पुगेर सम्पादकहरूसँग फ्रिडम फोरमको अनुगमन प्रतिवेदन सम्बन्धी रिपोर्ट कुराकानी छलफल उहाँहरूको धारणा सबै लिएर आउनुभएको हाम्रो फ्रिडम फोरमको एमएनई अफिसर हुनुहुन्छ दिपा अधिकारीजी. तपाईँले तपाईँको चाहिँ सबैजनासँग भेट्दाखेरि सम्पादकहरूको कुराकानी गर्दाखेरि कस्तो अनुभव रह्यो थोरै हामीलाई बताइदिनु.
धन्यवाद अस्मिताजी. भर्खरै म चाहिँ 15 मिडिया हाउसेसहरूमा 15 प्रधान सम्पादकज्यूहरूसँग भेटघाट गर्ने अवसर मिल्यो. त्यो क्रममा चाहिँ रिपोर्टले जुन डेटाहरू देखाइरहेको छ मिडिया हाउसेसहरूमा चाहिँ धेरै नम्बरमा महिलाहरूको प्रतिनिधित्व वृद्धि नभए पनि केही हदसम्म वृद्धि भइरहेको छ भनेर देखाउँछ. त्यसको रिफ्लेक्ट चाहिँ प्रधान सम्पादकज्यूहरूसँग कुरा गर्दाखेरि मैले पाएँ. 15 सम्पादकज्यूहरू सङ्ख्या गर्दाखेरि अधिकांश सम्पादकज्यूहरूले चाहिँ समाचार पक्ष समावेशी हुनुपर्छ भन्ने लाइनमा चाहिँ उहाँहरू बढी केन्द्रित हुनुहुन्थ्यो र कतिपय सम्पादकज्यूहरू चाहिँ समाचार कक्षलाई समावेशी बनाउने सिलसिलामा चाहिँ महिला पत्रकारहरूलाई अब चाहिँ लिने भन्ने कुरा कतिपय सम्पादकज्यूहरूले कुरा गर्नुभयो भने कतिपय सम्पादकज्यूहरू जस्तै मैले उदाहरणकै लागि भन्नुपर्दाखेरि काठमाडौँ पोस्टमा प्रधान सम्पादक अनुप काफ्ले हुनुहुन्छ। अनुप काफ्लेज्यूले चाहिँ भर्खरै 7 महिला पत्रकारहरूलाई चाहिँ हायर गर्नुभयो, उहाँले चाहिँ आफ्नो मिडिया हाउसमा लिनुभयो र उहाँको धारणा के भने समाचार पक्ष चाहिँ समावेशी हुनुपर्छ भन्ने चाहिँ। त्यसै गरेर महिलाहरूलाई एक किसिमको उहाँहरूसँग कुरा गर्दाखेरि एउटा उत्साहजनक वातावरण छ केन्द्रको मिडिया हाउसेसहरूमा भन्ने मैले पाएँ र त्यो क्रममा चाहिँ हाम्रो अन्नपूर्ण मिडिया हाउसको प्रधान सम्पादक हरिबहादुर थापाज्यूले के भन्नुहुन्थ्यो भने उहाँहरूले चाहिँ भर्खरै रामकला खड्काज्यूलाई चाहिँ एउटा पत्रिका अङ्कुर पत्रिकाको चाहिँ सम्पादक बनाउनु भएको रहेछ। उहाँहरूले चाहिँ महिलालाई नै किन भन्दा चाहिँ यो देख्दा फेरि अरू महिलाहरूलाई पनि हौसला प्रदान होस् भनेरै चाहिँ हामीले चाहिँ रामकला खड्काज्यूलाई चाहिँ सम्पादक बनाएको भन्ने कुरा पनि गर्नुभयो। भनेपछि यी 2-4 उदाहरणहरू हेर्दाखेरि केन्द्रमा चाहिँ सम्पादकज्यूहरू समाचार पक्षलाई चाहिँ समावेशी बनाउने र लैङ्गिक समानताका लागि चाहिँ काम गर्ने भन्ने कुरामा चाहिँ उहाँहरूले विश्वास राख्नुहुन्छ भन्ने कुरा चाहिँ देखियो।
धन्यवाद दिपाजी। र म फेरि नानुमाया खड्काजीतिर आइपुगेँ र मैले खासमा तपाईँले के सोध्न खोजेको भन्दाखेरि जुन 3 लामो प्रतिवेदनहरू तयार गरिरहनु भएको छ, हरेक 3-3 महिनामा छुट्टा छुट्टै रिपोर्टहरू निकालिरहनु भएको छ, रिसर्च गरिरहनु भएको छ वृहत स्तरमा, र यस सम्बन्धमा चाहिँ फ्रिडम फोरमले संसार कक्ष समावेशी बनाउनको लागि चाहिँ खासमा के रेकमेन्डेसन दिनुहुन्छ त तपाईँको रिपोर्टबाट के रेकमेन्डेसन आउँछ र कस्तो कस्तो पक्षलाई चाहिँ तपाईँहरूले रेकमेन्ड गर्नुहुन्छ?
मैले अब रेकमेन्डेसन नै भन्नुपर्दा चाहिँ हामीले हरेक साल हरेक वर्षको अन्तिम महिनामा चाहिँ हामीले रिपोर्टहरू निकाल्दाखेरि हरेक तहलाई, सरकारी तह भनौँ अथवा यो गैर सरकारी तहहरूलाई चाहिँ सबैलाई हुने गरेर मिडिया हाउसेसलाई पनि हुने गरी चाहिँ हामीले रेकमेन्डेसन्सहरू पनि तयार गरेर उहाँहरूलाई पनि पठाउँछौँ। र यसमा चाहिँ हामीले सरकारी तहलाई चाहिँ के रेकमेन्ड गर्ने गरेको छौँ भने जसरी अरू सरकारी निकायहरूमा चाहिँ 33% महिलाको हक सुनिश्चित भएको छ, 33% महिलालाई नियुक्त गर्नैपर्छ भनिएको छ, त्यही हिसाबले मिडिया हाउसमा पनि यस्तै पोलिसी चाहिँ उहाँहरूले बनाइदिनु भयो। मिडिया पोलिसीमा एउटा बुँदा मात्र पनि यसरी राखिदिनु भयो भने त्यसले पनि केही हदसम्म महिलाको संख्या बढाउन सहयोग गर्छ भन्ने हाम्रो आशा छ। र अर्को त्यसै गरी मिडिया हाउसेसहरूलाई नै भन्नुपर्दा उहाँहरूले चाहिँ महिला पत्रकारहरूलाई चाहिने उहाँहरूको जुन सेफ्टी सेक्युरिटी हुन्छ, जस्तो पिक एन्ड ड्रप फेसिलिटी भनौँ, राति धेरै अबेर रातिसम्म रिपोर्ट गर्दाखेरि उहाँहरूलाई सेक्युरिटी चाहिने हुन्छ, पिक एन्ड ड्रप फेसिलिटी चाहिने हुन्छ, यसलाई पनि मध्यनजर गर्दै उहाँहरूलाई काम गर्ने हौसला प्रदान गर्दै उहाँहरूको सेक्युरिटीलाई पनि आफ्नै दायित्व मानेर त्यसरी उहाँहरूले इन्स्योर गर्न सक्नुभयो भने पनि महिला पत्रकारहरू मेन बिट रिपोर्टिङमै राति नै भए पनि रिपोर्टिङ गर्नलाई डराउनुहुन्छ जस्तो मलाई लाग्दैन। यो हाम्रो जुन पुरुष सहकर्मी हुनुहुन्छ, महिला पत्रकारहरूको पुरुष सहकर्मीहरूले नै पनि उहाँहरूलाई चाहिँ मोटिभेट र इन्करेज गरिरहनुपर्छ, किनभने न्युज रुमभित्रको वातावरणले नै पनि महिला पत्रकारहरूलाई काम गर्नलाई धेरै नै असर गरिरहेको हुन्छ। कतिपय केसमा उहाँहरूको पुरुष सहकर्मीहरूको व्यवहार, उहाँहरूप्रतिको व्यवहारहरूले पनि धेरै असर गरेको हुन्छ। त्यसर्थ पुरुष सहकर्मीहरूले पनि आफू जेन्डर सेन्सिटिभ भएर उहाँहरूको महिला सहकर्मीलाई इन्करेज हुने गरी उहाँहरूले राम्रो रिपोर्टिङ गर्न मिल्ने खालको राम्रो वातावरण त्यहाँ पैदा गर्नु पनि उहाँहरूको पनि दायित्व हो। र अर्को थप एउटा कुरा भन्नुपर्दा चाहिँ महिला पत्रकार स्वयंले आफैले पनि उहाँ आफै नै जागरुक भएर म जस्तो पनि बिटमा रिपोर्टिङ गर्न सक्छु, मेरो पुरुष सहकर्मीले गर्न सक्नुहुन्छ भने मैले किन सक्दिनँ, र म मेरो हकको लागि मैले गर्नु पनि पर्छ, म अघि बढ्नलाई मैले यस्तो गर्नुपर्छ भन्ने जस्तो सोचेर उहाँहरू आफै पनि म यसमा रिपोर्टिङ गर्छु भनेर आफै कन्फिडेन्ट भएर अघि सर्नुभयो भने कुनै पनि एडिटरले उहाँहरूलाई पर्दैन र नगर्नु भनेर भन्नुहुन्न होला। त्यही भएर उहाँहरू आफू पनि प्रोएक्टिभ भएर कन्फिडेन्ट भएर म यसमा रिपोर्टिङ गर्छु भनेर अघि बढ्न जरुरी छ
र आज हामीले छलफल गरी नियमित हुने अभिव्यक्ति स्वतन्त्रताको अनुगमनमा फ्रिडम फोरमले गरेको पहलको केही कुराकानी। आजलाई फ्रिडम चौतारीमा सहजमान श्रेष्ठलाई पनि बिदा दिनुहोस्। नमस्ते।